तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्ते, एसबीएस नेपालीको यो अर्को प्रस्तुतिमा स्वागत छ। म स्वेक्षा कर्ण। पडकास्टमा वा एपमा अटो प्ले अन गरेर सुनिरहनु भएको छ भने एसबीएस नेपाली पडकास्टको यो श्रृङ्खलामा पालो भएको छ पत्रकारिता र त्यसमा पनि अनुसन्धानमूलक पत्रकारिताको बारेमा कुरा गर्ने। श्रोताहरू, तपाईँहरूलाई नेपालका समाचारहरूमा चाख लाग्छ र त्यहाँ भएका ठूला ठूला घटनाक्रमहरूलाई नियाल्ने गर्नुभएको छ? त्यसो भए नाम चलेका व्यक्तिहरूका नागरिकताको प्रकरणहरू र नेपालमा भएका हाई प्रोफाइल हत्याका घटनाहरूबारे पनि पढ्नु वा सुन्नु भएको होला। यस्ता किसिमका धेरै ब्रेकिङ न्युजहरू लेखेका र यस्ता घटनाक्रमहरूको अनुसन्धान गरेर ओपन सिक्रेट नामक पुस्तक नै प्रकाशित गरेका नेपालका पत्रकार केपी भनेर चिनिने कृष्ण प्रसाद ढुङ्गानासँग सहकर्मी सुनिता पोखरेलले यस्ता संवेदनशील विषयहरूमा कलम चलाउँदाका जोखिमहरूबारे गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा। हामी तपाईँलाई जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।
सायद अब केपी ढुङ्गाना भन्ने बित्तिकै त्यो टर्ममा आउँछ होला होइन, जोडिएर। कस्तो थियो भनौँ न, सुरुवाती जर्नीदेखि अहिलेसम्म आउँदाखेरि कतिको च्यालेन्जिङ छ कि यो खोजमूलक पत्रकारिता चाहिँ?
अब यो अर्काले चाहिँ आफ्नो होइन, अब यो खोज पत्रकारिताको लागि अब सामान्य व्यक्तिहरूले सामान्य रूपमा आफ्ना गल्तीहरू लुकाएर राखेको विषयवस्तुहरू एक्सपोज गर्ने विषय होइन यो, होइन। अब कुनै न कुनै तहमा राम्रो प्रभाव पारेर आफूले गरेका गल्तीहरू लुकाएर राख्न सक्ने क्षमतावान व्यक्तिको त्यो लाइन क्रस गरेर उसले लुकाइराखेको तथ्य तथ्याङ्क प्रमाणहरू सङ्कलन गरेर लिएर आएर एक्सपोज गर्ने भनिसकेपछिबाट त्यो स्वाभाविक रूपमा त्यसमा जोखिम त हुन्छ नै, होइन। त्यसमा दुई चारवटा कुराहरू हुन्छ। सबभन्दा पहिला त्यो समाचार खोज्नुको इन्टेन्सन के हो, होइन, त्यसमा इन्टेन्सनले एकदमै धेरै प्रभाव पार्छ, होइन। तपाईँ त्यो व्यक्तिको पछि लाग्नु भएको हो कि विषयको पछि लाग्नु भएको हो? तपाईँले के हेरिरहनु भएको छ? तपाईँले टार्गेट व्यक्तिलाई गरिरहनु भएको छ, अथवा तपाईँले विषयलाई टार्गेट गरिरहनु भएको छ, अथवा तपाईँले प्रमाणलाई टार्गेट गरिरहनु भएको छ? त्यो एउटा विषयवस्तु हो। दोस्रो विषयवस्तु हो भनेको तपाईँले कसरी समाचार सम्प्रेषण गरिरहनु भएको छ, तपाईँले सम्प्रेषण गरेको समाचारको शैली के छ, होइन। प्रमाण परक छ, तथ्य परक छ, अनावश्यक रूपमा उत्तेजित छैन भन्यो भने त्यसले बिस्तारै बिस्तारै तपाईँमाथि बढ्न सक्ने चुनौतीहरू घटाउँदै लिएर चाहिँ आउँछ। तर रिक्स जोन त इन्भेस्टिगेटिभ जर्नलिजम गर्दाखेरि रिक्स जोन त त्यो जर्नलिस्टहरू सधैँ रिक्स जोनमै हुन्छ
है। म यो अब कति कतिको त्यो हुन्छ नि थ्रेटहरू कतिको पाइन्थ्यो भन्ने बारेमा एकैछिनमा प्रवेश गरौँला। तर यसै कुरालाई मध्यनजर गर्दाखेरि चाहिँ जस्तै अब व्यक्तिलाई व्यक्तिको विषयमा हो कि मुद्दाको विषयमा हो भन्ने कुराको बिचमा त्यो डिफ्रेन्स एउटा फाइन लाइन होला नि त, होइन। त्यो कहिलेकाहीँ क्रस हुन्छ कि हुँदैन, त्यो कतिको गाह्रो हुन्छ क्या आफूलाई ब्यालेन्स गरेर राख्न, कि म व्यक्ति प्रति आक्रामक भएको होइन, म यो मुद्दालाई उठाइरहेको छु भन्नको लागि
होइन। त्यो त व्यक्ति केन्द्रित विषयवस्तु तपाईँहरूले उठाउनु भएन। तपाईँ हामी जसले पनि व्यक्ति लक्षित मात्रै भएर हामीले सामग्रीहरू प्रमाणै प्राप्त भए पनि तपाईँले प्रस्तुत गर्ने सामग्रीमा व्यक्ति लक्षित अलि बढी नै देखियो भने त्यसले तपाईँको काहीँ न काहीँ बायसनेस देखाउँछ, होइन। समग्र रूपमा हामीले हेर्ने भनेको व्यक्ति गौड हो, प्रमाण महत्त्वपूर्ण कुरा हो, र त्यो व्यक्तिले के अपराध गर्यो अथवा त्यो व्यक्तिले के बदमासी गर्यो त्यसलाई हामीले कसरी पुष्टि गर्न सक्छौँ भन्ने चिजै महत्त्वपूर्ण हो। त्यो क्रस लाइन, जसले त्यो लाइन क्रस गर्छ त्यो इन्भेस्टिगेटिभ जर्नलिस्ट हुनै सक्दैन। प्रमाणमा टेकेर समाचार लेख्न सकियो भनेदेखि रिक्स जोन बिस्तारै हट्दै जान्छ, तर रिक्स त हुन्छ।
अब तपाईँले अब जति पनि पत्रकारिताको यो दुई दशकभन्दा बढीको समय भन्नुभयो नि, यो समयमा एकदमै धेरै प्रेसर्ड हुन्छ नि, यो समाचार चाहिँ प्रकाशित नगर्नुहोस् भन्ने हिसाबको प्रेसर कति कुन लेभलसम्मको पाउनु भएको छ?
त्यो धेरै नै हुन्छ त्यो प्रेसर। पहिलाको त्यो तपाईँको प्रेसर लेभल चाहिँ एकदमै अलिक कम हुन्थ्यो, होइन, भनेको त्यो बेलाको प्रेसर लेभलको डाइमेन्सन र अहिलेको प्रेसर लेभलको डाइमेन्सन एकदमै धेरै डिफ्रेन्ट हुन्छ, होइन। अब तैँले यो समाचार लेख्छु भनेदेखि त तेरो घरमै आएर चाहिँ म हत्या गरिदिन्छु, अब घर परिवारको सदस्यहरू उठाइदिन्छु, तेरो छोरी यहाँ पर्छ, तेरो छोरा यहाँ पर्छ, किडन्याप गरिदिन्छु भने अब त्यो टाइपको चाहिँ आइ नै रह हिजोको दिनमा पनि आउँथ्यो, अब आजको दिनमा पनि आउँछ।
डर लाग्दैन केपीजी? हुन्छ नि, तपाईँलाई त तपाईँ त त्यो आँटेरै जानुभएको होला, परिवारको कस्तो आउँछ के प्रतिक्रिया?
अब मेरो गुडलक, मेरो जुन श्रीमती हुनुहुन्छ उहाँ पनि पत्रकारितामै संलग्न हुनुहुन्थ्यो होइन, त्यसले गर्दाखेरि एक लेभलको उहाँले पनि बुझ्नुभयो। अनि दोस्रो चाहिँ अब मूल्याङ्कन गरिन्छ, स्वाभाविक रूपमा म मान्छे हुँ, म बाँचेन मैले पत्रकारिता गर्ने हुँ होइन, अब म मरे मरौँ भनेर त कसैले पनि त्यो गर्दैन। कसैले थ्रेट दिँदाखेरि अब त्यो थ्रेट दिने लेभलको मान्छेहरूको बारेमा त स्वाभाविक रूपमा स्टडी हुन्छ, ऊ कतिको चाहिँ शक्तिशाली मान्छे हो, उसले आफूलाई जे थ्रेट दिइरहेको छ त्यो थ्रेट उसले कार्यान्वयन गर्छ गर्दैन भन्ने पाटो हेर्छौँ। अनि जो अर्को कुरा चाहिँ जो चाहिँ अलिकति अनुभव अरूले सिकाउँदै लाँदाखेरि चाहिँ मेरो आफ्नो व्यक्तिगत चाहिँ अनुभव, मेरो आफ्नो व्यक्तिगत व्यवहार चाहिँ के छ भने मैले कुनै इन्भेस्टिगेटिभ स्टोरीहरू अलिकति पावरफुल मान्छेहरूको बारेमा मैले जब लेख्ने चरण र लेख्ने प्रक्रियामा जाँदा जाँदै जब फाइनल हुन्छ मैले प्रमाणहरू सङ्कलन गर्छु, समाचारलाई प्रकाशित गर्नुभन्दा अगाडि नै मैले सम्भावित चुनौतीहरू, यो समाचार प्रकाशित भइसकेपछिबाट म माथि मेरो परिवारका सदस्यहरूमाथि अथवा मसँग काम गरेका कलिगहरूमाथि के कस्ता प्रभाव पार्न सक्छ, के कस्ता प्रलोभनहरू आउन सक्छ, थ्रेट लेभल बढ्यो भने कुन लेभलसँग बढ्न सक्छ भन्ने चिज एउटा चाहिँ अनुमानित रेखाङ्कन गरेरै समाचार प्रकाशित गर्छु म चाहिँ होइन, त्यो एजम्सनहरू हेरिन्छ। तर सामान्य रूपमा मेरो आफ्नो पर्सनल मेरो आफ्नो के भने त्यो म किन अनुमान गरेर सम्भावित खतराहरूको अनुमान गरेर म किन समाचार प्रकाशित गर्छु भने जसले तपाईँलाई चाहिँ शारीरिक रूपमै क्षति पुर्याउने क्षमता राख्छ अथवा उसको मोटिभ नै त्यो हुन सक्ने सम्भावना छ भने ती व्यक्तिहरूले फोन गरेर फर्काइराख्दैनन् नि, उनीहरू एक्सनमै जान्छन् होइन, उनीहरू एक्सनमा जानको निम्ति उनीहरूलाई तपाईँले त्यो डिमोरलाइज गर्ने एउटै मात्र चाहिँ सूत्र भनेको तँभन्दा म पावरफुल छु है मसँग पनि पावर छ भनेर देखाएर काम हुँदैन, त्यो पर्सनल इगोतिर जान्छ। तपाईँले जति चाहिँ बायसलेस कन्टेन्ट क्रिएट गर्नुहुन्छ, तपाईँ जति आफूसँग प्राप्त भएको प्रमाण र जुन विषयमा तपाईँ केन्द्रित भइरहनु भएको हो त्यही विषयमा जब जति तपाईँ केन्द्रित भएर समाचार सम्प्रेषण गर्दै जानुहुन्छ तपाईँ माथिको थ्रेट लेभल बिस्तारै बिस्तारै हट्दै जान्छ होइन, अब प्रमाणै प्राप्त भएर छ, बदमासी नै गराएर छ त अब के गर्ने, अब एक्सपोज भयो ब्याड लक भन्ने चरणसम्म ती व्यक्तिहरू पुग्ने चान्सेसहरू चाहिँ आफैले क्रिएट गर्ने हो कि।
तपाईँले कहिले त्यो जुन त्यो रेखाङ्कन गर्छु रिस्क फ्याक्टरहरू अथवा रिस्कको लेभल भनेर भन्नुभयो नि, त्यसमा चाहिँ एकदम क्याटास्ट्रोफिक अब लास्टै गाह्रो हुनेवाला छ भनेर ड्रप गरेको स्टोरी छ?
मैले अहिलेसम्म कुनै स्टोरी पनि ड्रप गरेको छैन, बरु ब्याकफायर भएको छ। हिजोको दिनमा एज अ रिपोर्टरको रूपमा आफूले काम गर्दाखेरि आफू 100% कन्फिडेन्स भएर अगाडि बढ्दा बढ्दै न्युज रुमको लिडरले चाहिँ आफू कन्फिडेन्स नभएर बिचमा चाहिँ ब्रेक भएका स्टोरीहरू छन् होइन, तर अहिलेसम्म मैले त्यस्तो एकदमै डराएर मैले चाहिँ स्टोरीहरू मैले ब्रेक गरिनँ, बिचमा नलेख्दै लेख्दै नलेख्दै नि अथवा त्यो मबाट चाहिँ भएन होइन। तर हिजोको दिनमा अब हामी त अब चेन अफ कमान्डमा चल्ने हो, एज अ एडिटरले जे डिसिसन गर्छौँ त्यो डिसिसन त हामीले मान्नै पर्छ, हामीसँग त दुईवटा मात्र विकल्प हो, कुनै न्युज रुममा काम गर्दाखेरि एडिटरलाई कन्भिन्स गर्न खोज्ने हो, एडिटर कन्भिन्स नभएको अवस्थामा एडिटरले नो भनेको अवस्थामा कि एडजस्ट गरेर बस्ने हो कि रिजाइन गरेर हिँड्ने हो, झगडा गरेर बस्ने यो चाहिँ पेसा होइन यो होइन। न्युज रुमबाट चाहिँ सुगीत लिएर भारत पुगेर मैले स्टिङ अपरेसन गरेर आएको स्टोरी पब्लिस चाहिँ नभएको पनि घटनाहरू छन् होइन, कुनै कुनै स्टोरीहरू पब्लिस भए मसँग प्रमाण छ, म अझै मोर डेप्थ रिसर्चमा जाँदा जाँदै होइन यो स्टोरीले चाहिँ मिडियालाई ब्याकफायर गर्यो, हाम्रो इमेजमाथि हान्यो अथवा हामीले धान्न सकेनौँ भनेर विषयमा न्युज रुमको लिडरहरूले चाहिँ स्थगित गरेका समाचारहरू छन्। तर मैले लेख्दै नलेखेको समाचार आफैले थ्रेट लेभल हेरेर नलेखेको समाचार चाहिँ एकदम कम। SBS South Asian. Your news from here and hits from home.
अब नेपालमा हुन त अलिकति ठुलो ठुलो अपराधिक केही घटना भयो भनेदेखि रको नाम त्यहाँनिर आउने गर्छ. तपाईँले त त्यसैमा आधारित भएर ओपन सिक्रेट लेख्नुभयो होइन, त्यो त्यो पछिको कस्तो थियो रियाक्सन पत्रकारिता क्षेत्रबाट, त्यो सेक्टरबाट त ओहो यो त गतिलो काम आयो भन्ने त थियो होला, तर बाहिरबाट अन्य क्षेत्रहरूबाट चाहिँ कस्तो आयो?
अब त्यो बारेमा अहिले पनि रेस्पोन्स आउँछ. अब त्यो बारेमा किताब लेख्दाखेरि पनि मेरो लागि त सबभन्दा बिग च्यालेन्ज भनेको त भारतको स्पाइङ एजेन्सिजहरूले मलाई केही गर्न सक्छन् कि सक्दैनन्, अथवा उनीहरू मोर रियाक्टिभ हुन्छन् कि हुँदैनन् भन्ने नै मेरो चासो थियो. किनभने मेरो किताबको निष्कर्ष नै अहिलेसम्म जति पनि त्यो श्रृङ्खलामा भएका जति पनि मर्डरहरू थियो त्यो चाहिँ स्टेट स्पोन्सर क्राइम हो. यो आपराधिक समूहलाई प्रयोग गरेर भारतको खुफिया एजेन्सीहरूले गरिरहेको अपराध हो भन्ने मेरो निष्कर्ष नै त्यही हो. मैले राखेको प्रमाणहरू पनि त्यही नै थियो. केही समय अलिकति बढी नै रियाक्टिभ उनीहरू भएको मैले महसुस गरेका थिएँ होइन, तर अब बिस्तारै मैले राखेको कन्टेन्ट भयो, त्यसबाट मेरो ब्याकग्राउन्ड भयो, मैले गरेको रिसर्चहरू भयो, मेरो सम्पर्क जाल हो, जस्तो उनीहरूले जो जो मान्छेहरूलाई चाहिँ उनीहरूले गेस गर्न सक्छन् नि, सामान्यतया रूपमा पाकिस्तानी एम्बेसीसँगको उसको सम्बन्ध के हो, यो मान्छे कतिचोटि पाकिस्तान गएको छ, अथवा काश्मीरीहरूसँग यसको सम्बन्ध के हुनसक्छ, अथवा चाहिँ एन्टी चाहिँ इन्डियनहरू जुन जे जस्ता व्यक्तिहरू छ त्यो मान्छेसँग यसको सम्पर्क के हो भन्ने उनीहरूले स्टडी गरेर त्यो लेभलमा यदि मेरो चाहिँ गतिविधि शङ्कास्पद प्रायोजित हुन सक्ने उनीहरूले सम्भावना देख्यो भनेदेखि मेरो थ्रेट लेभल बढ्ने हो होइन. लगभग लगभग जब मैले यो रिसर्च लेभल किताबको रिसर्चको काम सबै सकिएर जब म चाहिँ लेखनको चरणमा प्रवेश गरेँ त्यसपछिबाट उनीहरूले सम्भावित रूपमा मलाई चाहिँ कतै यो प्रायोजित त होइन भनेर जुन गेस गर्न सक्ने जति पनि बाटाहरू थिए ती सबै बाटाहरूबाट म एकदमै टाढा बसेका थिएँ कि होइन, एकदम क्लियरली त्यो बेला बाई चान्स अब त्यो बेला म भनौँ न म सेक्युरिटी रिपोर्टरै हो, मेरो लागि अमेरिकन एम्बेसीमा भएका व्यक्तिहरूले मसँग भेट्न खोज्नु, पाकिस्तानी एम्बेसीमा भएका व्यक्तिहरूले भेट्न खोज्नु र भारतीय एम्बेसीसँग भएका व्यक्तिहरूले मसँग भेट्न खोज्नु ठुलो चिज होइन मेरो लागि, तर किताब लेख्ने चरणमा मैले पाएको फ्याक्टको आधारमा यो निक्लिन सकिन्छ र त्यसको आधारमा मैले त्यो पाकिस्तानी एम्बेसीका कुनै अधिकारीले मसँग भेट्न खोज्दा मैले भेट्दाखेरि भोलिको दिनमा त्यही डाउट भएर यदि मसँग मेरो थ्रेट लेभल बढ्छ भने अहिले समाचार हो भने भेट्ने हो, समाचार बाहेकको अन्य विषयमा जस्ट त्यो कफी मिटिङ गर्नको निम्ति किन भेट्ने भनेर मैले त्यो सम्भावित शङ्काका दायराहरूलाई एकदमै खुम्च्याउँदै खुम्च्याउँदै लिएर आएर मैले लेखेँ. मैले त्यसमा उत्तेजित म फ्याक्टभन्दा दायाँ बायाँ एक इन्च पनि नलागिकन मैले त्यो किताब लेख्दाखेरि तत्कालीन अवस्थामा त एकदमै म रियाक्टिभ थिएँ, तर पछि उनीहरू आफ्नो दे आर कन्भिन्स र म पनि भारतले नेपालमा जे जस्ता गतिविधिहरू गरे त्यसमा भारतको दोष भन्दा पनि नेपालको दोष हो होइन, आफ्नो देशको रक्षाको निम्ति लिगल इलिगल हरेक काम गर्छन् तर त्यसलाई नियन्त्रण गर्न पर्ने हाम्रो हो. भारतले यस्तो गरिरहेछ भने नेपालको सरकारले यो भारतले स्टेट स्पोन्सर क्राइम नेपालमा गरिरहेछ भनेर किन भन्न सक्दैन भनेर त मैले क्वेसन्स त भारतलाई भन्दा बढी त आफ्नै देशलाई गरेका थिएँ नि त. त्यसले गर्दाखेरि इजी भयो. अहिले अहिले पनि भेटिन्छ, अहिले पनि
त्यो सुरुमा सोच चाहिँ हुन त अब तपाईँ त्यही फिल्डमा तपाईँले त्यो सबै देखेर त्यो रिसर्च चाहिँ गर्दा गर्दै होला, तर पनि त्यो एउटा भ्यू हुन्छ नि अब म यो सम्बन्धमा यो क्राइमहरूको बारेमा अलिकति भित्रै तहमा पुगेर लेख्छु भने के पुस्तकै लेख्ने सोच चाहिँ कहाँबाट पलायो?
अब यो म जब पत्रकारितामा प्रवेश गरेँ म एकैचोटि यो क्राइम सेक्युरिटी यो ट्रान्सनेसनल क्राइमहरूको बारेमा मैले चाहिँ रिपोर्टिङ सुरु गरेँ. मैले सबभन्दा पहिला लोकल लेभलको लोकल बडिजहरूको रिपोर्टिङ गरेँ, केही समय मैले पोलिटिक्स पोलिटिकल रिपोर्टिङ पनि गरेँ, तिन चार वर्ष प्रशासन सम्बन्धी रिपोर्टिङ पनि गरेँ. यो गर्दा गर्दै अकस्मात रूपमा म त्यो बेला नयाँ पत्रिकामा काम गर्दाखेरि त्यहाँ त्यो खाली भयो, त्यहाँ चाहिँ सेक्युरिटी रिपोर्टरहरू खाली भएको अवस्थामा ट्राई गर्ने हो भने चाहिँ मैले त्यो बेला ट्राई गरेँ. अब मेरो पहिलेदेखि बानी अब भनौँ न मैले जब पत्रकारिता गरेँ पहिलेदेखि मेरो बानी के भने म यो आफ्नो कमजोर केही पक्षमा छ भने त्यसलाई बलियो बनाउनको निम्ति म यो अर्काइभिङ गर्ने यो तथ्य तथ्याङ्क दस्तावेजहरू कलेक्सन गर्ने विषयमा चाहिँ मेरो रुचिकै विषय हो होइन. वास्तवमा जब तपाईँको जमिम शाहको हत्या भयो, जमिम शाहको हत्या भइसकेपछिबाट मैले त्यो बेलामा मिर्जा दिलसाद बेगको हत्या सम्बन्धी रिफरेन्सहरू मैले मार्केटमा खोजेँ, त्यो रिफरेन्स मैले कहीँ पनि पाइनँ कि. मैले अब त्यो सुने हो म चावेल चुच्चे पार्टीमा बस्ने त्यो बेलामा यो नजिक नजिकै सिफलमा चाहिँ उनको हत्या भयो होइन, म बच्चा अवस्थामा पनि म त्यहाँ पुग्न चाहिँ पुगेको थिएँ तर मलाई त्यति धेरै मेमोरी छैन, तर मैले त्यो जमिम शाहको हत्यासँग त्यो घटना रिलेट केही सेक्युरिटी अफिसर्सहरूसँग गफ गर्दाखेरि यो उही सिरिज हो भनेर भने, मैले मिर्जा दिलसाद बेगको हत्यासँग सम्बन्धित मैले किताब खोजेँ किताब पनि पाइनँ, मैले रिसर्च खोजेँ रिसर्च पनि पाइनँ, त्यसको द्वारामा बाध्य भएर त्यो लाइब्रेरीमा गएर त्यो बेलामा सञ्चार माध्यमहरू त्यो बेलाको पत्रिकाहरूमा मन भर हुनु परेको थियो. मलाई त्यो बेला चाहिँ मनमा के लाग्यो भने त्यो बेला म जत्तिकै चाहिँ सेक्युरिटी रिपोर्टिङमा काम गर्ने खतरा चाहिँ रिपोर्टरहरू नै हुनुहुन्थ्यो जर्नलिस्टहरू हुनुहुन्थ्यो, कमसेकम उहाँहरूले चाहिँ सामान्य रूपमा सामान्य दस्तावेजीकरण मात्रै गरेर भए पनि मैले त्यति धेरै दुःख त पाउँदिन थिएँ. त्यही भएर मसँग भएका चिजहरू चाहिँ मैले यो क्राइम एन्ड सेक्युरिटी सेक्टरमा मैले जुन लेभलसम्म मैले रिपोर्टिङ गर्न सक्छु कुनै न कुनै रूपमा अर्काइभिङ गरेर भोलिको पुस्ताले मैले पाएको जस्तो दुःख नपाओस् भनेर मैले चाहिँ सबभन्दा पहिला यो दस्तावेज सङ्कलनकै काम सुरु गरे हो, रिपोर्टिङ गर्न सजिलो होस् भनेर. त्यो क्रममा मसँग जे जस्ता दस्तावेज भयो म चाहिँ जुन लेभलका त्यो बेलामा मेरा सोर्सहरू थिए सेक्युरिटी सोर्सहरू बालवाला भए बाहिरका भए त्यो बेलाका प्रत्यक्षदर्शीहरू भए जे जस्ता मान्छेहरू मैले भेट्दै गएर मैले जे जस्ता कन्टेन्टहरू फेला पारेँ त्यो बारेमा एउटा सामान्य चाहिँ जमघटमा यसो साथीहरूसँग सेयरिङ गर्दाखेरि होइन यो त किताब बन्न सक्छ है भन्ने उहाँबाट चाहिँ एक खालको सुझाव आयो, अनि पब्लिसर त्यो बेला भनौँ न फाइन प्रिन्टको चाहिँ पब्लिसरसँग गर्दाखेरि उहाँले लेख्स डु भनिसकेपछि भएर म लेख्दै जाँदाखेरि निक्लेको यो समय बस निक्लेको किताब हो, त्यस्तो पुरै प्लान चाहिँ होइन.
अनि अब जस्तै अहिले अब आफूलाई हुन्छ नि अब तपाईँ लामो समय पनि भयो अनि अलिकति अब त्यो तथ्यलाई चाहिँ निकाल्न खोज्नुहुन्छ, त्यस्तो हिसाबले हेर्दाखेरि अब आफ्नो उकेर आफू सम्बद्ध मिडियादेखि बाहेक तपाईँले हो विश्वास गरेर म हेर्न सक्छु भन्ने कतिवटा होला नेपाली मिडियाहरूमा?
अब मिडिया हाउसको रूपमा चाहिँ नभनौँ है, अब त्यो मिडिया हाउस लिडरहरूको रूपमा भन्दाखेरि चाहिँ अब म त्यतातिर जान्न, अब आफ्नो आफूभन्दा सिनियरलाई अपमानित गरे जस्तो पनि हुन्छ, म न्युज लिडरहरूमा चाहिँ म जान्न, त्यो आफूले एकदमै बढी विश्वास गर्न सक्ने न्युज लिडरहरू अहिले न्युज रुमको लिडरभन्दा पनि बाहिर फ्रिलान्सरको रूपमा बढी हुनुहुन्छ होइन. जर्नलिस्टहरू चाहिँ राम्रा राम्रा जर्नलिस्टहरू छन् जसमा एकदमै सम्भावना छ, जसले एकदमै बढी प्रयास गरिरहनु भएको छ तथ्यपरक अनुसन्धानमूलक होइन जोखिमै मोलेर प्रलोभनमा नपरिकन काम गर्ने जर्नलिस्टहरू हुनुहुन्छ, सङ्ख्या कम छ. र मेरो आफ्नो व्यक्तिगत दृष्टिकोणमा चाहिँ त्यही राम्रो असल मनसायले पत्रकारिता जे जति साथीभाइहरूले गरिरहनु भएको छ अहिलेसम्म पत्रकारिताको साख विश्वास जति जोगिया छ ती समुदायले नै जोगाउन सकेको कि
पछिल्लो पुस्ता अब भनौँ न चाहिँ छ कि छैन त्यसमा पढ्नेमा कि तपाईँकै जेनेरेसनको तपाईँकै समयको समकालीनहरू?
मेरो समकालीनहरू त त्यति देख्दिनँ म है, त्यो प्रतिस्पर्धी भएको भाव पनि होइन केही पनि होइन देख्दिनँ म त्यति मेरो आफ्नो समकालीनहरूमा अहिले कति प्यासिभ पनि भइसक्नु भयो होइन मेरो समकालीनहरू सबै अति पनि हुनुहुन्न पत्रकारिता क्षेत्रमा, बरु म पछि आएका जुनियर पुस्ताहरूमा होइन तिन चारजना अति नै लोभलाग्दा भाइहरू हुनुहुन्छ जसले प्रयास गरिरहनु भएको छ, बहिनीहरू हुनुहुन्छ जसले एकदमै बढी मेहनत गरेर काम गरिरहनु भएको छ होइन, त्यसले गर्दाखेरि हामी आशावादी हुनसक्छ. अब अहिलेकै लेभलमा तपाईँ हामीले बाहिलाइनै पढ्दाखेरि पनि अनलाइन खबरमा अहिले काम गरिरहनु भएको छ हाम्रो कृष्ण ग्यावली होइन, अनि उहाँको त्यो कानुन सम्बन्धी उहाँको दखल अनि यो भ्रष्टाचार सम्बन्धी उहाँले उत्खनन गरेका विषयहरू होइन अहिलेसम्म डेडिकेटेड भएर उहाँले जुन जस्तो तरिकाले रिपोर्टिङ गर्नु भएको छ त्यो हेर्दाखेरि भयो होइन, पछिल्लो समय उकालोमा दिपा दालले गरिरहेको काम भयो होइन, मैसँग मेरै न्युज रुममा काम गर्नुहुन्छ प्रजु पन्त, उहाँको डेडिकेसन उहाँले लिएर आउने कन्टेन्टहरू उहाँले उठाउने विषयवस्तुहरूको हेर्दाखेरि चाहिँ यो तिनजना भनेर यो तिनजना मात्र होइन म अलिक बढी प्रभावित छ तिनजना हो, यस्ता साथीभाइ भाइहरू र यो इन्भेस्टिगेटिभ जर्नलिज्म गर्नको निम्ति इच्छुक नयाँ पुस्ताहरूको छ तर अलिक कम छ.
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस् sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
ओपन सिक्रेट नामको पुस्तकका लेखक र उकेरा अनलाइनका प्रधान सम्पादक केपी ढुङ्गानासँग खोजमूलक पत्रकारिताका विभिन्न पाटोहरूबारे कुरा गर्दै हुनुहुन्थ्यो सहकर्मी सुनिता पोखरेलले र मेरो नाम हो स्वेच्छा कर्ण. हामी तपाईँलाई जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र उनीसँग गरिएको कुराकानीको पहिलो भाग पनि तपाईँले यही पडकास्ट लिङ्कमा गएर पाउन सक्नुहुन्छ. यी जस्तै अन्य सामग्रीहरूका लागि हाम्रो वेब पेज sps.com.au/nepalima जानुहोस् वा हाम्रो सोसल मिडिया च्यानलहरू फेसबुक र एक्समा @sps नेपाली र युट्युबमा @sps साउथ एसियनलाई क्रमशः लाइक, फलो र सब्सक्राइब गर्नुहोस्। अनि हाम्रा थप प्रस्तुतिहरू एसपीएस अडियो एप मार्फत पनि सुन्न सकिन्छ। तपाईँले एप स्टोर वा गुगल प्लेबाट यो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा तपाईँले पडकास्ट सुन्ने सबै प्लेटफर्महरूमा पनि हामी उपलब्ध छौँ। एसपीएस नेपाली पडकास्ट भनेर अनलाइनमा खोज्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।